मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके मदीना।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله سرکار دو عالم نور مجسم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے جو مجھ پر ایک مرتبہ درود پڑھتا ہے اللہ تعالی اس پر 10 رحمتیں نازل فرماتا ہے اور اس کے 10 گناہ معاف کر دیتا ہے اور اس کے 10 درجے بلند کر دیتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم۔ قرآن مجید میں اللہ تبارک و تعالی نے ایک سورت اپنے ایک ولی کے نام پر اس کا نام رکھا ہے، اور اس نام پہ سورت کا نام رکھنے کی وجہ یہ ہے کہ اللہ تعالیٰ نے اس سورت میں اپنے اس برگزیدہ بندے کے کچھ واقعات بیان فرمائے۔ وہ سورت سورہ لقمان ہے، اور حضرت لقمان رضی اللہ تعالیٰ عنہ بڑی معروف ہستی ہیں جنہیں لقمان حکیم کے نام سے یاد کیا جاتا ہے۔ اللہ تعالیٰ نے ان کے بارے میں ارشاد فرمایا، وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ، اور بے شک ہم نے لقمان کو حکمت اور دانش مندی سکھائی۔ گویا حضرت لقمان رضی اللہ تعالیٰ عنہ وہ ہستی ہیں کہ جن کے دانش مند اور حکیم ہونے کا بیان اللہ تعالیٰ نے قرآن کے اندر فرمایا ہے، حکمت عطا فرمائی، لہذا ان کی جو باتیں ہوں گی وہ بڑی حکمت والی ہوں گی، کہ جب اللہ تعالیٰ نے انہیں حکمت عطا فرمانے کا بطور خاص ذکر کیا تو جو ان کی باتیں ہوں گی وہ حکمت سے لبریز ہوں گی۔ اللہ تعالیٰ نے حکمت عطا فرمائی تو ارشاد فرمایا، انشکر للہ، اے لقمان اللہ کا شکر ادا کر۔ وَمَنْ يَشْكُرْ فَإِنَّمَا يَشْكُرُ لِلنَّفْسِ، اور جو شکر کرتا ہے تو وہ اپنی جان کے لیے شکر کرتا ہے، اپنے بھلے کو شکر کرتا ہے۔ وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ حَمِيدٌ، اور جو ناشکری کرے تو اللہ بے پرواہ ہے، اس کو کسی کے شکر ادا کرنے کی کوئی ضرورت نہیں، لیکن بندہ شکر ادا کرے گا تو اس کی اپنی ذات کا فائدہ ہوگا۔ شکر ادا کرنے کا یہاں جو حضرت لقمان رضی اللہ تعالی عنہ کو فرمایا، اس سے پہلی بات تو یہ پتہ چلتی ہے کہ اللہ تعالی نعمت عطا فرمائے تو بندے کو اس نعمت پر اللہ تعالی کا شکر ادا کرنا چاہیے۔ اللہ تعالی نے کتنی نعمتیں ہمیں عطا فرمائی ہے تو حقیقت یہ ہے کہ ہم انہیں شمار نہیں کر سکتے۔ اللہ تعالیٰ فرماتا ہے، وَأَصْبَغَ عَلَيْكُمْ نِعْمَهُ ظَاهِرَةً وَبَاطِنَةً، اللہ تعالیٰ نے تم پر ظاہری باطنی نعمتیں بہا دی ہیں۔ جیسے دریا بہتا ہے، اللہ تعالیٰ کی نعمتیں تم پر اس طرح رواں دواں ہیں، ہر وقت ہر آن ہر لمحہ خدا کی نعمتیں تواتر کے ساتھ اور تسلسل کے ساتھ تمہارے اوپر جاری ہو ساری، ایک ایک لمحے کی جو نعمتیں ہیں وہ گن نہیں سکتے۔ ہم بیٹھے ہوئے ہیں، آنکھ دیکھ رہی ہے جدا نعمت ہے، کان سن رہا ہے جدا نعمت ہے، زبان بولنے کی طاقت رکھتی ہے جدا نعمت ہے، دل دھڑک رہا ہے جدا نعمت ہے، ہارٹ بیٹ چل رہی ہے جدا نعمت ہے، سانس رواں ہے جدا نعمت ہے، ब्लड सर्कुलेशन हमारे बदन में जारी जुदा नेमत है। हजारों बीमारियों के जो बुनियादी जरासीम है वो हमारे अंदर मौजूद है। 4,000 बीमारियों के जो बुनियादी जरासीम होते हैं इंसान में मौजूद होते हैं लेकिन एक्टिव नहीं है। तो एवरी टाइम 4,000 डिजीज से तो हम वैसे बचे होते हैं। तो हर लम्हा खुदा की इतनी नेमतें हैं। फिर ये सूरज चल रहा है तो वो हमारे लिए नेमत है, ना निकले तो ठंड से मर जाएं और अगर गुरूब ना हो तो गर्मी से मर जाएं, रात ना हो तो दिन की रोशनी जिंदगी का जीना दूभर कर दे और दिन ना निकले तो अंधेरे में कुछ कर ना सके। तो हर आन हर लम्हा असबगा अलैकुम निअमहु ज़ाहिरतन व बातिना, उसने जाहरी बातनी नेमतों के दरिया बहाए हुए हैं। इसलिए फरमाया वा इन तअद्दू निअमतल्लाहि ला तुहसूहा, अगर तुम अल्लाह की नेमतें गिनती करना चाहो तो गिन नहीं सकते, शुमार नहीं कर सकते अल्लाह ताला की इतनी नेमतें। इन नेमतों के बदले में अल्लाह ताला फरमाता है कि ऐ बंदो मेरा शुक्र अदा कर। शुक्र अदा करने पर अल्लाह ताला फरमाता है कि शुक्र अदा करने से क्या होगा, फरमाया वमन यशकुर फइन्नमा यशकुरु लिनफ्सी, जो शुक्र अदा करेगा उसका फायदा उसे ही होगा। और क्या फायदा होता है, बहुत सारे फवायद हैं लेकिन एक फायदा अल्लाह ताला ने खुद कुरान के अंदर बयान फरमाया, फरमाया ला इन शकर तुम लअजीदन्नकुम, अगर तुम मेरा शुक्र अदा करोगे तो मैं तुम्हें और ज्यादा अता करूंगा। मेरा शुक्र अदा करोगे तो मैं और अता करूंगा। अपने माल में बरकत का बड़ा आसान तरीका है क्योंकि अल्लाह ताला ने फरमाया शुक्र करोगे तो और दूंगा। खुदा माल देता है, खुदा का शुक्र अदा करिए, या अल्लाह तेरा शुक्र है तूने रिज़्क़ हलाल दिया, या अल्लाह तेरा शुक्र है तूने सेहत दी, अल्लाह ताला और देगा क्योंकि उसने फरमाया कि तुम शुक्र अदा करोगे तो मैं तुम्हें और ज्यादा अता करूंगा। तो जो शुक्र करता है वो अपने भले के लिए करता है, वो अपने फायदे के लिए करता है। अब शुक्र जो है वो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की हयात तय्यबा अगर देखें तो सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में शुक्र ही शुक्र था। ना शुक्री तो नहीं हो सकती, तसव्वुर ही नहीं, ना शुक्री तो ना फरमानों का वस्फ है। और सरकार सैयदुल मासूमीन है, सारे नबियों के सरदार हैं। तो नबी पाक अलैहिस्सलाम की जो सीरत तय्यबा है वो शुक्र से लबरेज है, उसमें शुक्र ही शुक्र है। नबी पाक अलैहिस्सलाम के जो सुन्नतें और आदाब हैं अगर उन पे गौर करें तो आपको पता चलेगा कि सरकार कदम कदम पे शुक्र अदा करते थे। अब गौर करें कि हम जब सुबह उठते हैं, सुबह उठकर पढ़ने की एक दुआ है, सुबह जब सो के उठे तो एक सुन्नत है कि एक दुआ पढ़े। वो दुआ क्या है, अल्हम्दुलिल्लाहिल्लज़ी अहयानी बादमा अमातनी, या अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादमा अमातना, शुक्र है उस अल्लाह का जिसने मौत के बाद फिर जिंदगी दे दी, अगले दिन की जिंदगी, फिर सोएंगे गोया मर गए, खुदा फिर जिंदा कर देगा। तो अब सुबह उठकर नबी पाक अलैहिस्सलाम पहली दुआ, पहला काम ये करते थे, पहला काम ये दुआ पढ़ते थे। तो पहला काम शुक्र अदा करना हो गया कि पहला काम ही सरकार का शुक्र अदा करना। अच्छा, उसके बाद देखें रूटीन ये होती है कि आदमी सो के उठता है तो वॉशरूम जाता है, टॉयलेट जाता है, टॉयलेट जाए तो बाहर निकलने की जो दुआ है वो क्या है कि अल्हम्दुलिल्लाहिल्लज़ी अज़हबा अन्निल अज़ा व आफ़ानी, शुक्र है उस अल्लाह का जिसने इस तकलीफ को मुझसे दूर कर दिया और मुझे आफियत अता कर दी। जिसका ये काम खराब हो जाए तो उसकी हालत क्या होती है। तो सुन्नत ये है कि दुआ पढ़ी जाए, शुक्र है उस अल्लाह का कि जिसने ये तकलीफ मुझसे दूर कर दी और मुझे सुकून दे दिया, आफियत दे दी। तो सो के उठ के दूसरा काम करें तो उसके बाद भी सुन्नत शुक्र अदा करना ही है। फिर नॉर्मली आप क्या करते हैं, 8 घंटे सोए, 7 घंटे सोए, उठते तो प्यास लगी होती है, पानी पीते हैं, पानी पी के क्या पढ़ना सुन्नत है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, शुक्र है अल्लाह का जो सारे जहानों का पालने वाला है। तो पानी पी के भी शुक्र अदा करना नबी पाक अलैहिस्सलाम की सुन्नत है। अच्छा, फिर आप अपना जो स्लीपिंग ड्रेस है, हमने नमाज पढ़नी है, ऑफिस जाना है, आप स्लीपिंग ड्रेस चेंज करते हैं और अपना जो वर्किंग ड्रेस है वो आप पहन लेते हैं, जो रूटीन के आपका नॉर्मल ड्रेस है वो पहनते हैं। जब ड्रेस पहने, जब कपड़े चेंज करें तो उस वक्त की दुआ है अल्हम्दुलिल्लाहिल्लज़ी कसानी हादा, शुक्र है उस अल्लाह का जिसने मुझे ये लिबास अता कर दिया, शुक्र है अल्लाह का जिसने मुझे ये लिबास अता कर दिया। उवारी बिही औरती व अतजम्मल बिही फी हयाती, जिस लिबास के जरिए मैं अपना बदन छुपाता भी हूं और बदन को जीनत भी देता हूं। बंदा कपड़े पहनता तो बदन छुपाता है, सतर छुपाता है, और ये कपड़े पहनने के साथ आदमी को जीनत भी मिलती है। वैरायटी है कपड़ों के अंदर, किसी ने कोई कभी कोई सूट पहनते, कभी कोई सूट पहनते, सूट पहना हुआ बंदा अच्छा लगता है, चड्डी के अंदर घूमता वैसे ही अजीब लगता है। तो आप देखेंगे जो सोने के बाद उठने के बाद तरतीब से काम है, हर काम के बाद शुक्र है, हर काम के बाद शुक्र है, हर काम के बाद शुक्र है। फिर आप नाश्ता करते हैं, ब्रेकफास्ट करते हैं, नाश्ता करेंगे, खाना खाएंगे, कुछ भी खाना खाएं, उसके बाद की दुआ है अल्हम्दुलिल्लाहिल्लज़ी अत्अमना वसक़ाना वजअलना मिनल मुस्लिमीन, शुक्र है उस अल्लाह का जिसने हमें खाना खिलाया, पानी पिलाया और मुसलमान बनाया। फिर शुक्र अदा करना, तो आप सुबह का खाना खाएं तो खुदा का शुक्र अदा करना सुन्नत है, दोपहर का खाएं तो शुक्र अदा करना सुन्नत है, शाम का खाएं तो शुक्र अदा करना सुन्नत है। दिन में 10 मरतबा पानी पिए या कुछ भी पिए, जो भी हलाल चीज पिएंगे उसके बाद शुक्र अदा करना सुन्नत है। तो शुक्र अदा करना कितनी बड़ी सुन्नत है और कितनी अजीम नेमत है। तो इससे पता चला कि नेमत पे शुक्र अदा करना है, और ये शुक्र अदा करना नबी पाक अलैहिस्सलाम की आला दर्जे की सुन्नत है, आला दर्जे की सुन्नत। तो इसीलिए ये जो सुन्नत दावत इस्लामी के मदनी माहौल में सुन्नतें सीखने सिखाने की जो तरकीब होती है, उसमें एक फैक्टर ये भी होता है कि ये जो शुक्र की नेमत है और जो शुक्र की सुन्नत है, ये वाली भी हम सीख के अपनी जिंदगी के अंदर उसको इंप्लीमेंट कर लें। अब शुक्र कैसे अदा होता है? शुक्र अदा करने के तीन तरीके हैं। एक तरीका तो होता है जबान से, जैसे ये जबान से हम कहना, जैसे खाना खाया तो शुक्र अदा किया, पानी पिया तो शुक्र अदा किया, ये भी अल्लाह ताला का शुक्र अदा करना। दूसरा होता है दिल से, शुक्र दिल से अदा होता है। जैसे बाद अवकात हमारे ऊपर को बहुत बड़ी मेहरबानी कर देना तो हम उसको बोलते भी हैं, यार मैं आपका दिल से शुक्र अदा कर रहा हूं, ऊपर ऊपर से नहीं, दिल से। तो ये क्या मतलब होता है? मतलब ये होता है कि मैं अगर ये कह रहा हूं ना कि जनाब आपकी बड़ी मेहरबानी है, आपकी बड़ी शफकत है, अल्लाह ताला आपको जदा खैर दे, आपने बड़ी मेहरबानी फरमाई, तो ये अल्फाज सिर्फ मेरी जबान से नहीं निकल रहे, मेरे दिल से निकल रहे। तो अल्लाह ताला का शुक्र जैसे जबान से अदा हो वैसे दिल से भी अदा हो। कि हम पानी पिए तो पानी पी के वाकयतन हमारा दिल कहे या अल्लाह तेरा शुक्र है, हम खाना खाएं तो खाना खा के जस्ट एक रूटीन के तौर पे अल्हम्दुलिल्लाह नहीं कहें, हमारा दिल कहे या अल्लाह ये जो खाना हमने खाया इसका अनाज पता नहीं कहां उगा था, कहां कटा था, कहां पिसा था, कहां मेक हुआ था, कहां कुक हुआ था, किसने बनाया था, कहां से घूमता घुमाता मेरे सामने आ गया। चीज तैयार होती है दुनिया के मशरक में, बैठे घारे मगरिब के अंदर, उसमें कोई दाना मशरक का है, कोई मगरब का है, कोई शिमाल का है, कोई जुनूब का है। कपड़ा पहना हुआ क्या जी? इंपोर्टेड कपड़ा पहना हुआ। इंपोर्टेड का मतलब भाई इसका कॉटन कहीं और उगा था, ये कहीं और इसका इसकी फसल जो है, इसकी रुई जो है कॉटन कहीं और उगी थी, वहां से किसी ने काटी थी, किसी ने उसको बनाया था, किसी ने उसका धागा बनाया, किसी ने उसका कपड़ा बनाया, किसी ने उसको बेचा, किसी ने उसको खरीदा, किसी ने उसको सिया, किसी ने सी के दुकान पे रखा, वहां से घूमता घुमाता मुझ तक पहुंचा होगा। अल्लाह ताला ने कहां से कहां चीजों का निजाम चलाया हुआ है कि कोई शय कहां से चलती है, कहां जाके पहुंच जाती है। तो यूं बंदा अल्लाह ताला का जो शुक्र अदा करे तो दिल के अंदर से वो शुक्र निकले। एक बुजुर्ग का मैंने वाकया पढ़ा, उस बुजुर्ग की आदत थी कि वो बड़ा ठंडा पानी पीते थे। नॉर्मली तो ना नफ्स बंदा मारता है, बुजुर्ग नफ्स मारते, नफ्स खुशी करते हैं, तो नफ्स खुशी के अंदर ये है कि जो चीज दिल को अच्छी लगती है ना उसके खिलाफ करना। खाना गर्म अच्छा लगता तो ठंडा खाएंगे, पानी ठंडा अच्छा लगता तो गर्म पियेंगे, यानी बुजुर्गों के इस तरह तरीके होते हैं। लेकिन उन बुजुर्गों का तरीका ये था कि पानी या ठंडा पीते थे, بڑے مزیدار قسم کا. تو کسی نے کہا حضور سارے بزرگ تو کچھ اور کرتے ہیں, آپ کچھ اور ہی کر رہے ہیں. فرمایا مسئلہ یہ ہے کہ گرم پیتا ہوں نا تو صرف زبان سے شکر نکلتا ہے, ٹھنڈا پیتا ہوں تو اندر سے نکلتا ہے, یہ اللہ تیرا شکر ہے, کیا مزیدار پانی. تو نعمت جو ہے نعمت سے جیسے ہم انجوائے کرتے ہیں اسی طرح اللہ تعالی کے شکر سے انجوائے کریں. تو یہ جب دل کے اندر ہوتا ہے نا اسے کہتے ہیں دل سے شکر ادا کر, دل سے شکر ادا کر. تو شکر جو ہے وہ زبان سے بھی ہوتا ہے, دل سے بھی ہوتا ہے, اور شکر جو ہے وہ اعضاء سے بھی ہوتا ہے, ہمارے ہاتھوں سے, ہماری آنکھوں سے, ہمارے پاؤں سے بھی ہوتا ہے. وہ کیا ہے کہ جب ہمیں کوئی نعمت دے تو ہم اس کی مرضی کے خلاف نہ استعمال کریں. ہمیں کسی نے گاڑی لے کے دی تحفے میں, مثال کے طور پہ گاڑی دے دی, اور ہم روزانہ اس کے دروازے کے سامنے پار کرنا شروع کر دیں, بولے یار اچھی گاڑی لے کے دیا, میرا ہی جینا تنگ کر دیا, میں نے گھر سے نکلنا تھا آگے گاڑی ہوتی ہے. ہمیں کسی نے کھانا دیا, کھانا کھا کے ہم سارے کھانے کا جو کچرا بچے وہ ڈسٹ بن گیا اس کے گھر کے آگے ڈال دیں, یہ ناشکری ہے. کیوں؟ اس لیے کہ ہم نے اسی کی دی ہوئی نعمت اسی کے خلاف استعمال کر رہے ہیں. تو اللہ تعالیٰ نے ہاتھ دیے, آنکھیں دی, زبان دی, کان دیا, سارا بدن عطا فرمایا, یہ ساری نعمتیں دی. اعضاء کا شکر یہ ہے کہ اسے مالک کی مرضی کے مطابق استعمال کیا جائے. آنکھیں اللہ تعالیٰ نے دی ہیں اور اسی کی نافرمانی میں استعمال ہو, ہاتھ اللہ تعالیٰ نے دی ہیں اسی کی نافرمانی میں استعمال, زبان اللہ تعالیٰ نے دی ہے وہی زبان غیبت کرے, چغلیاں کرے, گالی دے, جھوٹ بولے, وعدہ خلافی کرے, دل آزاری کرے, دوسروں کو تنگ کرے. آنکھیں جو ہے وہ گناہ کے کام دیکھیں, کان جو ہے وہ گناہ کی باتیں سنیں, تو یہ ناشکری ہے. اور شکر یہ ہے کہ اعضاء کو اللہ تعالیٰ کی فرما برداری کے کاموں میں لگایا جائے. تو شکر کے اندر یہ چند ایک بنیادی مفاہیم ہوتے ہیں. تو اللہ تعالیٰ نے حضرت لقمان رضی اللہ تعالیٰ عنہ کو حکمت کی نعمت عطا فرمائی تو فرمایا انشکر للہ, اے لقمان اللہ کا شکر ادا کر. جو شکر کرے گا وہ اپنی ذات کے لیے کرے گا, اور جو ناشکری کرے فإن اللہ غنی, تو اللہ بے پرواہ ہے, حمید, وہ بذات خود ہی حمد کے لائق ہے. کوئی اس کی حمد کرے نہ کرے اس کی ذات ہی وہ ہے جو حمد کے لائق ہے. تو لہذا کوئی نہ بھی شکر کرے گا تو پرواہ نہیں ہے, وہ خود ہی حمید ہے, خود ہی محمود ہے, وہ خود ہی حمد کے لائق ہے, تمام تعریفوں کے لائق. اب اس کے بعد اگلی آیت میں اللہ تعالیٰ ارشاد فرماتا ہے, اب یہ پہلے تو بیان کر دیا کہ لقمان رضی اللہ عنہ کو حکمت دی, اب اس حکمت کو تھوڑا سا ڈیٹیل سے بیان ہوتا ہے کہ انہوں نے اس حکمت کو کیسے استعمال کیا اور ان کی حکمت بھری باتیں کیا تھی, حکمت والی باتیں کیا تھی. تو اللہ تعالیٰ نے ارشاد فرمایا وَإِذْ قَالَ لُقْمَانُ لِبْنِهِ وَهُوَ يَعِذُهُ, اور یاد کرو کہ جب لقمان اپنے بیٹے کو نصیحت کر رہا تھا, جب لقمان اپنے بیٹے سے نصیحت کرتے ہوئے کہہ رہا تھا وَهُوَ يَعِذُهُ يَا بُنَيَّ, اے میرے بیٹے لَا تُشْرِكْ بِاللَّهِ, اللہ کے ساتھ شرک نہیں کرنا, اِنَّ الشِّرْكَ لَظُلْمٌ عَظِيمٌ, بے شک شرک بہت بڑا ظلم ہے. حضرت لقمان رضی اللہ تعالیٰ عنہ کی جو یہ نصیحت ہے, پہلی بات یہ ہے کہ باپ اپنے بیٹے کی باقاعدہ تربیت کر رہا ہے, اور یہاں جو تربیت ہو رہی ہے اس میں سب سے اہم ترین چیز عقیدے کی تربیت ہے, کہ اپنے اولاد کی عقیدے کی تربیت کر رہے کہ بیٹا شرک نہیں کرنا, توحید شرک اس کا تعلق عقیدے کے ساتھ. تو پہلی بات اس سے یہ سمجھ آتی ہے کہ باپ کی طرف سے اولاد کے لیے سب سے پہلی چیز یہ ہونی چاہیے کہ اس کا عقیدہ درست رکھے, اس کا عقیدہ درست رکھے, اس کا مستقبل اچھا کر دیا, اس کا کاروبار اچھا کر دیا, اس کو ایجوکیشن اچھی دلوا دی, اس کو مینر سکھا دیے, سب کچھ کر دیا, لیکن اس کے عقیدے کا کوئی پوچھا ہی کبھی نہیں, کوئی صحیح نہیں کیا عقیدے کے حوالے سے, کبھی کوئی اس کے اوپر کچھ کیا ہی نہیں, تو کوئی پتہ نہیں ہے کہ آج مسلمان ہے کل کچھ اور ہو جائے. یہاں کے معاشرے کے اندر تو آپ کے سامنے ہے نا کہ کیا حال ہے, صبح مسلمان ہے تو شام کو کافر ہے, شام مسلمان ہے تو صبح کافر ہے, جو حدیث میں فتنوں کا زمانہ فرمایا گیا. تو یہاں تو فتنے یوں کہہ لیں کہ برس نہیں رہے, یہاں سے تو پھیل لیں. تو ایسی جگہ پر اپنی اولاد کی اگر عقیدے کی تربیت نہیں کریں گے, اللہ رسول کی محبت ان کے دلوں میں نہیں ڈالیں گے, تو ان کے ایمان کی کوئی گارنٹی نہیں, ان کے ایمان کی کوئی گارنٹی نہیں. تو پہلی بات یہ کہ اولاد کے عقیدے کی تربیت. دوسری بات یہ ہے اپنی اولاد کو دنیا کی چیزیں بھی سکھائیں، تعلیم بھی دیں، ان کی دوسری تربیت بھی کریں، لیکن ان کی دینی تربیت سے غفلت نہ کریں، ان کی دینی تربیت سے غفلت نہ کریں۔ حضرت لقمان رضی اللہ تعالیٰ عنہ نے آگے جو باتیں فرمائی اس میں دنیا کی باتیں بھی ہیں، لیکن دین کی بات پہلے سکھائی، دین کی بات پہلے سکھائی کہ بیٹا شرک نہیں کرنا، پھر اس کے بعد آگے جو باتیں ہیں وہ بھی دین کے حوالے سے۔ اچھا، تیسرا اس کا پہلو ایک اور ہو سکتا ہے، وہ یہ ہے کہ حضرت لقمان رضی اللہ تعالیٰ نے جو بات کی ہے اس میں اپنے بیٹے کا تعلق، اپنے بیٹے کو یہ بتایا کہ بیٹا خدا سے تعلق کیسے جوڑا جاتا ہے۔ ہم دنیا جہاں کی کمیونیکیشن سکلز تو سکھاتے ہیں، ہاؤ ٹو کمیونیکیٹ ود ادرز، لیکن خدا سے تعلق کیسے قائم کرنا ہے وہ نہیں سکھاتے۔ تو حضرت لقمان رضی اللہ تعالیٰ نے پہلے وہ بات سکھائی۔ اب یہاں پر باپ اپنے بیٹے کو چونکہ سکھا رہا ہے تو آگے اللہ تعالیٰ نے جو ماں باپ کی اہمیت ہے اسی کو بیان فرمایا، فرمایا وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ حَمَلَتْهُ أُمُّهُ وَهْنًا عَلَى وَهْنٍ وَفِصَالُهُ فِي عَامَيْنِ أَنِ اشْكُرْ لِي وَلِوَالِدَيْكَ إِلَيَّ الْمَصِيرُ۔ فرمایا ہم نے انسان کو حکم دیا، ہم نے انسان کو حکم دیا، کیا حکم دیا؟ وہ حکم آگے جا کے، لیکن درمیان میں ایک اور بات فرمائی، ہم نے انسان کو حکم دیا کہ اپنے ماں باپ دونوں کے ساتھ اچھا سلوک کرو، والدی ماں باپ دونوں کے ساتھ، لیکن بطور خاص ماں کے ساتھ اچھا سلوک کرو۔ کیوں؟ فرمایا اس لیے کہ اس نے حملتہ امہ وہنن علی وہنن، اس نے کمزوری پہ کمزوری برداشت کرتے ہوئے پیٹ میں اٹھا کے رکھا۔ وَفِصَالُهُ فِي عَامَيْن، دو سال تک دودھ پلایا۔ تو چونکہ ماں مشقت زیادہ اٹھاتی ہے اس لیے اس کی خدمت کرنے کا حکم زیادہ دیا گیا۔ تین مرحلے زیادہ ہیں عورت کے، عورت تین مرحلوں میں باپ سے زیادہ اولاد کے لیے قربانی دیتی ہے۔ نمبر ایک تو جو 9 مہینے کا پیریڈ، اس میں کیا کیا حالت و کیفیت گزرتی ہے ہر بندہ جانتا ہے، کتنی تکلیف کے اندر وہ سارا پیریڈ گزرتا ہے۔ پھر جب بچہ دنیا میں آتا ہے تو وہ دنیا میں بچے کا آنا ماں کے لیے کیسی آزمائش کا ذریعہ ہوتا ہے، سبب ہوتا ہے، وہ سب سمجھتے ہیں۔ پھر اس کے بعد جو 2 سال تک بچے کو دودھ پلانا ہے، تو یہ بچے کو دودھ پلانا کوئی معمولی کام نہیں ہوتا، بچے نے کوئی صبح دوپہر شام 3 ٹائم دودھ نہیں پینا ہوتا کہ اس کی ٹائم فکس ہے کہ جناب یہ اس کا ناشتہ ہے، یہ دوپہر کا کھانا، یہ اس کا ڈنر ہے۔ نہیں، بچہ کسی بھی وقت رو سکتا ہے، وہ 10 بجے رات کے رو یا 3 بجے رو یا 4 بجے رو، اس کو کوئی ٹائم کی فکر نہیں۔ بچے نے جناب کام خراب کر دیا، بستر خراب کیا، تو اس کا کوئی ٹائم نہیں ہے، وہ کسی بھی وقت کر سکتا ہے۔ بچہ کسی بھی وقت بلا وجہ رو سکتا ہے۔ تو یہ جتنے کام ہیں ان کو سیٹ کون کرتا ہے؟ دیکھتا کون ہے؟ ماں دیکھتی۔ باپ تو بعض اوقات بولتا ہے نا، کیا تنگ کر کے رکھا، میں دوسرے کمرے میں جا کے سو رہا ہوں، وہ ویسے ہی دوسرے کمرے میں جا کے سو جاتا ہے۔ اب اولاد کو دیکھنا ہے تو ماں نے دیکھنا ہے، اولاد کی گندگی دھونی ہے تو ماں نے دھونی ہے، اس بچے کو دودھ پلانا ہے تو ماں نے پلانا، اس کا بستر چینج کرنا ہے تو ماں نے کرنا ہے، اس کے کپڑے چینج کرنے ہیں تو ماں نے کرنے ہیں، سب کچھ۔ 2 سال کا پیریڈ جو میٹرنل پیریڈ ہوتا ہے وہ ماں نے قربانی پہ قربانی دینی دینی۔ تو ماں کی قربانیاں 3 گنا زیادہ ہوتی ہیں، بچے کی پیدائش سے پہلے کا عرصہ، پیدائش کے وقت کا ٹائم، اور پیدائش کے بعد کا ٹائم، 2 سال۔ تو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ماں کی اہمیت بھی اسی اعتبار سے بیان فرمائی۔ ایک صحابی حاضر ہوئے، عرض کی یا رسول اللہ، میرے اچھے سلوک کا سب سے زیادہ مستحق کون ہے؟ اچھے سلوک کا سب سے زیادہ مستحق کون ہے؟ فرمایا تیری ماں۔ عرض کی یا رسول اللہ، اس کے بعد؟ فرمایا تیری ماں۔ عرض کی یا رسول اللہ، اس کے بعد؟ فرمایا تمہاری ماں۔ عرض کی یا رسول اللہ، اس کے بعد؟ فرمایا تمہارا باپ۔ نبی پاک علیہ الصلوۃ والسلام نے 3 گنا اس کی خدمت کا زیادہ فرمایا۔ اب اللہ تعالی نے جو یہاں فرمایا، فرمایا کہ ہم نے انسان کو تاکید کی، حکم دیا والدین کے بارے میں، کیا حکم دیا؟ نشکر لی والی والدیک، اے بندے میرا بھی شکر ادا کر اور اپنے ماں باپ کا بھی شکر ادا کر۔ آپ غور کریں کہ اللہ تعالیٰ نے اپنے شکر کے ساتھ ماں باپ کے شکر کو رکھا۔ خدا کی ذات کہاں، خالق، مالک، رازق، رب العالمین، سب کچھ دینے والا، کہاں خدا کا شکر ہے؟ لیکن اللہ تعالیٰ نے ماں باپ کا شکریہ ادا کرنے کی اہمیت کو سمجھانے کے لیے ان کے شکریہ کو اپنے شکر کے ساتھ ملا کے بیان کیا کہ ہم نے انسان کو تاکید کی کہ اے بندے میرا بھی شکر ادا کر اور اپنے ماں باپ کا بھی شکر ادا کر، میرا بھی شکر ادا کر اپنے ماں باپ کا بھی شکر ادا کر. اب غور کیجئے کیا یعنی مقام ہے ماں باپ کا، کیا مقام ہے کہ خدا کے شکر کے ساتھ ان کا شکر ادا کرنا ہے. اور حضرت سفیان بن عیینہ رحمت اللہ علیہ نے اس کا ایک بڑا خوبصورت طریقہ بیان فرمایا، فرماتے ہیں کہ جو بندہ ہر نماز کے بعد اپنے ماں باپ کے لیے دعا مانگتا ہے، ہر نماز کے بعد اپنے ماں باپ کے لیے دعا مانگتا ہے، جیسے قرآن پاک کے اندر دعا موجود ہے، رب ارحمہما کما ربیانی صغیرا، اے میرے رب میرے ماں باپ پہ ایسے رحم کر جس طرح بچپن میں انہوں نے مجھ پہ کیا تھا، جیسے بچپن میں انہوں نے مجھے پالا تھا تو ان پہ رحم کر. اس دعا کے اندر بڑی گہرائی ہے کہ ماں باپ نے بچپن میں کیسے پالا تھا، ہر چھوٹی بڑی خواہش کو پورا کرنے کی کوشش کی تھی، ہر چھوٹے بڑے معاملے کے اندر بچے کی کیئر کی تھی، تکلیفوں سے بچایا تھا، آسانی میں رکھا تھا، عافیت پہنچائی تھی. تو اب گویا بندہ خدا سے کہہ رہا ہے کہ یا اللہ تو میرے ماں باپ کے ساتھ بھی ایسا ہی کر، تکلیف سے بچا، پریشانی سے بچا، آزمائش سے بچا، کوئی دکھ نہ پہنچے ان کو، کوئی تکلیف نہ آئے، کوئی آزمائش نہ ہو، سکون سے رہے، آسانی سے رہے، عافیت سے رہے، راحت سے رہے. رب ارحمہما کما ربیانی صغیرا، اے میرے رب ان پہ ایسے رحم فرما جیسے انہوں نے مجھے بچپن میں پالا تھا. تو حضرت سفیان بن عیینہ رضی اللہ تعالیٰ نے فرماتے ہیں کہ اگر کوئی شخص ہر نماز کے بعد اگر اپنے والدین کے لیے یہ دعا کرتا ہے تو جو اس نے نماز پڑھی وہ اس نے خدا کا شکر ادا کیا، اور جو اس نے دعا مانگی اس نے ماں باپ کا شکر ادا کیا. تو گویا پانچ وقت نماز پڑھیں اور پانچ وقت ہی ماں باپ کے لیے دعا کر کے ان کا شکر ادا کر، تو دونوں ہی کام ہو جائیں گے. اور یہ جو ماں باپ کا شکریہ ہوتا ہے یہ کئی طرح سے ادا کرنا چاہیے. ایک تو دعا بھی ہے کہ ہم دعا کریں کہ جس کے ماں باپ زندہ ہے وہ ان کی زندگی، صحت اور عافیت کے لیے دعا کرے، جن کے دنیا سے رخصت ہو گئے وہ ان کی بخشش کی دعا کرے، ان کے لیے صالح ثواب کرے. لیکن اس کے ساتھ ماں باپ کا شکریہ ادا کرنے کا طریقہ یہ بھی ہوتا ہے کہ جیسے ماں باپ نے اولاد کی ہر جائز خواہش کو پورا کیا تھا اور چہرے پہ ماتھے پہ بل نہیں آنے دیا تھا، اسی طرح اولاد بھی ماں باپ کی ہر جائز خواہش کو پوری کرے اور چہرے پہ بل نہ آنے دے. یہ نہیں ہے کہ بیوی کی وجہ سے ماں باپ سے موڈ آف کیا ہوا ہے، بچوں کی وجہ سے ماں باپ سے قطع تعلق ہی کی ہوئی ہے، کاروبار نوکری کی وجہ سے ماں باپ سے تعلق جو ہے وہ توڑا ہوا ہے، ایسا نہیں. تو ان کی جائز خواہش کو پورا کیا جائے. اور ایک شکریہ ادا کرنے کی یہ بھی صورت ہے کہ ماں باپ سے لٹرلی آپ کہیں کہ آپ کا بہت شکریہ کہ آپ کی وجہ سے آج ہم یہاں کھڑے ہیں، آپ نے ہمیں پالا پوسا تو ہم یہاں تک ہیں، آپ نے ہمارے اوپر شفقت کی، آپ نے مہربانی کی، ہم آپ کا شکریہ ادا کرتے. یہ تیسری صورت نا بڑی مسنگ ہوتی ہے، یہ ماں باپ سے یوں بہت کم کہا جاتا ہے کہ ہم چھوٹی موٹی چیز کے اوپر ہر دوسرے کا شکریہ ادا کرتے. یہاں کا ماحول تو اور زیادہ شکریہ ادا کرنے کا نا، تھینک یو، راستہ بھی دے تھینک یو. تو یہ کبھی تھینک یو ماں باپ سے بھی کہیں، یہ جزاک اللہ کبھی ماں باپ سے بھی کہا جائے کہ آپ کا بہت شکریہ، آپ نے یہ کیا ہمارے لیے، یہ کیا. تو یہ شکریہ ماں باپ کا بھی ادا کریں. تو اللہ تعالی نے فرمایا کہ ہم نے انسان کو حکم دیا اپنے والدین کے بارے میں کہ اے بندے تو میرا بھی شکر ادا کر اور اپنے ماں باپ کا بھی شکر ادا کر. اچھا اب اس کے بعد حضرت لقمان رضی اللہ تعالی عنہ نے جو اپنے بیٹے کو نصیحت فرمائی، کیونکہ بات چل رہی تھی وَإِذْ قَالَ لُقْمَانُ لِبْنِهِ وَهُوَ يَعِدُهُ، یاد کرو جب لقمان نے اپنے بیٹے سے کہا اور وہ اسے نصیحت کر رہے تھے، کیا نصیحت کی؟ فرمایا یا بنی انہا ان تک مثقال حبۃ من خردل فتکن فی صخرۃ او فی السماوات او فی الارض یأتی بها اللہ ان اللہ لطیف خبیر. فرمائے اے میرے بیٹے کوئی عمل انہا کوئی عمل اچھا یا برا کوئی عمل اگر وہ رائی کے دانے کے برابر بھی ہوگا, رائی کے دانے سے لے کے چھوٹے سے چھوٹا عمل اتنا سا بالکل بہت مشکل سے نظر آنے والا, فرمایا کہ اگر چھوٹے سے چھوٹا بھی کوئی عمل ہوگا اور وہ عمل کہاں, فتکن فی صخرۃن کسی پہاڑ کے اوپر, پہاڑ کی چوٹی پہ جا کے کوئی عمل کیا تھا, او فی السماوات یا وہ عمل آسمانوں میں جا کے کیا, او فی الارض یا زمین کی گہرائیوں میں جا کے کیا, یا اتی بھی اللہ اللہ سارے عمل لے آئے گا. قیامت کے دن اللہ تعالیٰ یہ سارے عمل بندے کے سامنے لے آئے گا. فرمایا فمن یعمل مثقال ذرۃ خیرا یرا ومن یعمل مثقال ذرۃ شرا یرا, جو ایک ذرے کے برابر نیکی کرے گا وہ اس نیکی کو دیکھے گا, اور جو ایک ذرے کے برابر گناہ کرے گا قیامت کے دن اس گناہ کو بھی دیکھے گا. ہم نیکی کر کے بھول جاتے ہیں, خدا نہیں بھولتا, اور ہم گناہ کر کے بھی بھول جاتے ہیں لیکن خدا نہیں بھولتا. تو چھوٹی سے چھوٹی نیکی اور چھوٹی سے چھوٹی بدی گناہ یہ اللہ تعالیٰ قیامت کے دن بندے کے سامنے کر دے گا. اس لیے بزرگ فرماتے ہیں کہ کسی چھوٹی سے چھوٹی نیکی کو چھوڑا نہ جائے اور چھوٹے سے چھوٹے گناہ کو کیا نہ جائے. ہو سکتا ہے کہ چھوٹی نیکی ہی بخشوا دے اور ہو سکتا ہے کہ چھوٹا گناہ ہی پھنسا دے, چھوٹی نیکی بخشوا دے اور چھوٹا گناہ پھنسا دے, کوئی پتہ نہیں. اور احادیث طیبہ کے اندر بہت سے اعمال ایسے ہیں جن کے بارے میں فرمایا گیا کہ چھوٹی سی نیکی کے اوپر اللہ تعالیٰ نے کرم فرما دیا. ایک حدیث میں مبارک ہے بخاری اور مسلم کے اندر, نبی پاک صلی اللہ تعالی علیہ وسلم نے فرمایا, اس کا مفہوم اور خلاصہ ہے کہ پچھلی امتوں میں ایک بندے کی جب موت کا وقت آیا تو فرشتے اس کے پاس آئے اور فرشتوں نے اس سے کہا کہ بھئی تم نے کوئی نیکی کی ہو تو بتاؤ, کوئی نیکی کی ہے تو بتاؤ. اس نے سوچ کے کہا کوئی نیکی نہیں کی, کوئی نیکی نہیں کی زندگی. فرشتوں نے کہا نہیں سوچ لو کوئی زندگی میں کوئی نیکی کی ہو. اس نے کہا نہیں کوئی نیکی. پھر سے کہا ایک کام کرتا تھا میں, اب نیکی ہے یا نہیں ہے یہ تم بتا دو, لیکن ایک کام کرتا تھا وہ یہ تھا کہ میں بڑا پیسے والا تھا, لوگ مجھ سے قرض لیتے تھے ادھار پہ مال لیتے تھے, تو میرا طریقہ یہ تھا کہ اگر کوئی پیسے والا آدمی مجھ سے قرض لیتا یا سامان خریدتا اور مجھے اس کے ادھار اس نے پیسے دینے ہوتے, میں اس پیسے والے آدمی کو بھی ادائیگی کے اندر مزید مہلت دے دیا کرتا تھا کہ بھی 1st اپریل کو دینا چلو ٹھیک ہے, یا 2-4 دن لیٹ بھی دے دینا کوئی مسئلہ نہیں, میں اس کو مہلت دے دیتا تھا. اور اگر کوئی غریب آدمی ہوتا جو میرا قرض واپس نہ کر سکتا تو میں اسے قرض معاف کر دیا کرتا تھا, نہیں دے سکتا تھا معاف کر دیتا تھا. نبی پاک صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں کہ فرشتوں نے جب یہ سنا تو اللہ تعالیٰ نے ان فرشتوں سے فرمایا کہ جب یہ بندہ ہو کے دوسروں کو معاف کر دیتا تھا تو میں خالق ہو کے اس کو معاف کرتا ہوں. اسی ایک نیکی کی وجہ سے اللہ تعالیٰ نے اس کی بخشش فرما دی. بظاہر کوئی اتنی بڑی نیکی نہیں ہے, اس کا رائٹ تھا ٹائم کے اوپر پیسے لے اور کسی کو معاف نہ کرے, لیکن اسے بھلا کرنے کے لیے دوسروں کا خیر خائی کرتے ہوئے اس نے نیک عمل کر لیا, اللہ تعالیٰ نے اسی وجہ سے اسے بخش دی. اسی طرح ایک اور حدیث مبارک, تو اس سے بھی آگے کی حدیث ہے, نبی پاک علیہ الصلوۃ والسلام فرماتے ہیں کہ ایک شخص کو پیاس لگی اور وہ کسی کنویں کے پاس سے گزرا, تو پرانے زمانے میں کنویں ہوتے تھے, کنویں کے پاس سے گزرا تو اس نے اس کنویں میں سے پانی پیا, پانی پیا تو پانی پی کے جب وہاں سے ہٹا کنویں سے فاصلہ تھوڑا سا ادھر ادھر ہوا تو اس نے دیکھا وہی سائٹ کے اوپر ایک کتا کھڑا تھا اور وہ پیاسا تھا, کتا کھڑا تھا پیاسا تھا اور وہ اپنی زبان جو ہے نا وہ گیلی مٹی پہ پھیر رہا تھا پیاس کی وجہ سے تاکہ اس کو تھوڑا سا سکون مل جائے. تو اس بندے کے دل میں خیال آیا کہ یار مجھے پیاس لگی تھی, میں تکلیف میں تھا, تو یہ کتے کو بھی تو پیاس ہی تنگ کر رہی ہے نا. اب اس نے کنویں سے پانی نکال کے اس کو پلانا تھا, تو اس نے کیا کیا کہ اپنا جوتا اتارا कुएं से पानी निकाल के वो जूता जो कुत्ते के आगे कर दिया, वो जूता कुत्ते के आगे कर दिया पानी का भरा हुआ। वो कुत्ते ने जब पानी पिया उसकी प्यास बुझ गई। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं कि इसी अमल के सदके अल्लाह ताला ने उसे बख्श दिया, इसी अमल की वजह से अल्लाह ताला ने उसे जन्नत में दाखिल कर दिया। एक और हदीस मुबारक है, मुस्लिम शरीफ की हदीस है, नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया कि मैंने एक शख्स था जो किसी रास्ते से गुजरा तो रास्ते के अंदर किसी दरख्त की शाख टूटी हुई पड़ी थी, या लटक रही थी और या वहां गिरी पड़ी थी, तो गुजरने वालों को तकलीफ होती थी। जैसे रास्ते में कोई चीज पड़ी हो तो हर बंदा हटके गुजरता है। उस बंदे के दिल में ख्याल आया, यार सारे लोग इससे परेशान है तो मैं क्यों ना इसको सही कर दूं। उसने वो शाख वहां से हटा दी या दरख्त से जो लटक रही थी उसने काट दी, लोगों का रास्ता साफ कर दिया। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं कि मैंने उस बंदे को देखा कि जन्नत में उसी दरख्त के साए में लेटा हुआ है, जन्नत में उसी दरख्त के साए में लेटा हुआ, जिस दरख्त से लोगों को उसने तकलीफ से बचाया था अल्लाह ताला ने दरख्त भी जन्नत में पहुंचा दिया, बंदा भी जन्नत में पहुंचा दिया और वहां पर लेटा हुआ था। तो नेकी जो है वो पता नहीं कौन सी नेकी हमारी बख्शिश का सबब बन जाए, इसलिए किसी नेकी को मामूली समझ के छोड़ा ना जाए। जिक्र अज़कार है, तिलावत है, दुरूद है, ये महफिल मिलाद हम मनाते हैं, इसी तरह किसी का भला कर देते हैं, किसी भूखे को खाना खिला देते हैं, किसी मुसीबतदा की मदद कर देते हैं, किसी रिश्तेदार को परेशान है उसकी परेशानी दूर कर देते हैं, कोई बीमार है इलाज के पैसे नहीं है उसका इलाज करवा देते हैं, किसी के पास कोई और कोई मसला दरपेश है पैसे नहीं है उसको पैसे दे दिए। हो सकता है अल्लाह ताला इसी की वजह से बख्शे, अल्लाह ताला इसी की वजह से बख्शे। तो जैसे नेकी का मामला है कि छोटी से छोटी नेकी, फरमाया कि अगर पहाड़ों की बुलंदी पे की, आसमानों में जाके की या जमीन के अंदर जाके की, अल्लाह ताला क्यामत के दिन उसे ले आएगा और उस पर सिला अता फरमाएगा। इसी तरह बुराई और गुनाह का मामला भी, बुराई और गुनाह का मामला भी कि छोटे से छोटा गुनाह आदमी को पकड़वा भी सकता है। बाज़ बहुत सारी चीजें होती हैं जिन्हें हम इतना कंसिडर नहीं करते कि यार ये भी कोई चीज है, कोई बात नहीं, खैर ऐसा तो होता ही है, वही चीज हमारे क्यामत के दिन खुदा की बारगाह में फंसने का सबब बन सकती। हदीस मुबारक है, नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम के सामने एक औरत का जिक्र किया गया। अर्किया या रसूलल्लाह, एक औरत है, नमाजों की बड़ी पाबंद है, नफल बड़े पढ़ती है, नफली सदके बड़े करती है, नफली रोजे बड़े रखती है, बड़ी नेक है, लेकिन उसमें एक प्रॉब्लम है, उसके पड़ोसी उसकी जबान से तंग है, उसके पड़ोसी उसकी जबान से तंग है, बुरा भला कहती है, लड़ती रहती है। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया जहन्नम में जाएगी। हालांकि सहाबा किराम ने बितसरी अर्ज किया, या रसूलल्लाह नफली नमाजें बहुत पढ़ती है, नफली रोजे बहुत रखती है, नफली सदके बहुत करती है, लेकिन अपनी जबान से अपने पड़ोसियों को तकलीफ देती है। फरमाया जहन्नम में जाएगी। एक दूसरी औरत का जिक्र किया गया, या रसूलल्लाह नफल तो इतने नहीं पड़ती और सदका भी जो है वो पनीर के टुकड़े जो उस जमाने में बहुत सस्ते होते थे वो टुकड़े सदका करती है बस, लेकिन बात यह है कि उसके पड़ोसी उससे खुश हैं। फरमाया जन्नत में जाएगी, जन्नत में जाएगी। वो नमाजी परहेजगार जो है वो जहन्नम में, और ये जिसने इतने नफल नहीं पढ़े, फर्ज ही पढ़ती थी, फर्ज रोजे फर्ज नमाजें करती थी लेकिन अपने पड़ोसियों से सलूक अच्छा करती थी, फरमाया जन्नत में जाए। इसी तरह एक और हदीस मुबारक है, नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया जहन्नम में एक औरत को देखा जिसके साथ एक बिल्ली थी। वो बिल्ली जहन्नम में अजाब के लिए नहीं, अजाब देने के लिए थी। फरमाया कि हुआ क्या कि उस औरत ने एक बिल्ली को अपने पास बांध के रखा हुआ था, ना उसे खाने को दिया, ना उसे पीने को दिया, ना उसे खुला छोड़ा कि वो खुद ही इधर उधर जाके कुछ खाने को तलाश कर ले, हत्ता के वो बिल्ली भूख से मर गई। फरमाया अल्लाह ताला ने इसी عمل کی وجہ سے اسے جہنم میں ڈال دیا. دیکھیں پہلے کیا تھا، صرف کتے کو پانی پلایا اور جنت میں، یہاں بلی کو تکلیف دی ہے اور جہنم میں. تب غور کیجئے کہ جب بلی کو تکلیف دینے کا یہ عالم ہے تو زندہ انسانوں کو تکلیف دینے کا انجام کیا ہوگا، زندہ انسانوں کو تکلیف دینے کا انجام کیا ہوگا. تو یہ بڑا سینسٹیو معاملہ ہوتا ہے کہ ہم جو ہے وہ بہت ساری چیزوں کا خیال نہیں کرتے کہ دوسرے کو ہماری وجہ سے تکلیف تو نہیں ہو رہی، دوسرا ہماری وجہ سے پریشان تو نہیں ہو رہا، ہم اپنی طرف سے اس کو کچھ نہیں سمجھتے، لیکن خدا کی بارگاہ کے اندر وہ بہت بڑا معاملہ ہوتا ہے. تو ہم یہ دیکھیں کہ ہمارے کسی عمل سے دوسرے کو تکلیف تو نہیں. ہم ڈرائیو کر رہے ہیں، ڈرائیونگ کے اندر ہم اگر اس انداز میں چلاتے ہیں کہ ہمارے پیچھے والے پریشان ہو جاتے ہیں کہ یار یہ ہمیں مروائے گا، ہم گاڑی غلط جگہ پار کر دیتے ہیں جس کی وجہ سے دوسروں کو تکلیف ہوتی ہے، ہم کسی کے گھر کے سامنے گاڑی کھڑی کر دیں جس کی وجہ سے اس بندے کو تکلیف ہو، ہم کچرا جو ہے وہ ڈسٹ بین کے علاوہ کسی اور جگہ پھینک دے جس سے گندگی پھیلے، ہم اپنے گھر کے اندر ٹی وی اتنی بلند آواز سے چلائیں کہ پڑوسیوں کو تکلیف ہو، ہم اپنے گھر کے اندر کوئی بھی چیز اتنی اونچی آواز سے کریں کہ دوسروں کو پریشانی کا سبب ہو. جو ڈبل سٹوری اور تھری سٹوری مکانات کے اندر رہتے ہیں تو اوپر والے اچھل کود کریں نیچے والوں کو پریشانی ہو جائے، نیچے والے تنگ ہو جائیں. یہ ساری کی ساری چیزیں جو ہیں یہ دوسروں کو تکلیف دینے کے اندر داخل. رات کے 11-12 بجے ہمیں یاد ہے کہ یار وہ کیل ٹھونکنا تھا آج، لگے ہوئے کیل ٹھونک رہے رات کے 12 بجے، یا کوئی اور ایسا کام کرنے کی جس سے شور ہوتا ہے، نوائز ہوتی ہے، لوگ پریشان ہوتے ہیں. تو ایسا کوئی کام، یا اسی طریقے سے گاڑی ہے، گاڑی کے اندر میوزک چلایا ہوا ہے، میوزک یا کہ نعت ہی چلائی ہوئی ہے، لیکن اتنی اونچی آواز سے ہم روڈ سے چلتے آ رہے ہیں، جس جس گھر کے پاس سے گزرے وہ پریشان ہو رہے ہیں. کیوں؟ اس لیے کہ ہماری آواز بڑی بلند ہے. اب آپ کو پتا تھا بعض لوگوں کی نیند جو ہے وہ بڑی سینسیٹیو سی ہوتی ہے، وہ معمولی سا آواز سے شور ہو تو آنکھ کھل جاتی ہے اور اس کے بعد 1 گھنٹہ تک نیند نہیں آتی. تو اب جو یہ گاڑی کے اندر میوزک بجانے والے یا کوئی کچھ اور چلانے والے ہیں وہ تو سمجھتے ہیں کہ جناب ہم نے اپنے گھر کے سامنے آ کے بند کر دیا تھا، لیکن وہ جتنی دیر میں بند کیا تھا اتنی دیر میں دوسرے کی نیند خراب کر دی تھی. تو ان تمام چیزوں کا خیال رکھا جائے. اسی طریقے سے گھر کے اندر، اب زبان کی وجہ سے دیکھیں کیا فرمایا کہ جو عورت اپنی زبان سے اپنے پڑوسیوں کو تکلیف دیتی تھی، فرمایا کہ جہنم میں جائے گی. اپنی زبان سے اپنے پڑوسی کو تکلیف دی، جہنم میں جائے گی. اب جو اپنے گھر والوں کو اپنی زبان سے تکلیف دے رہا ہو، پڑوسی پہلے یا گھر والے پہلے؟ گھر والے پہلے. تو جب پڑوسی کو تکلیف دینے کے اوپر یہ حال ہے کہ فرمایا کہ نماز روزے کے باوجود جہنم میں جائے گی، تو گھر کے اندر شوہر کی زبان سے بیوی محفوظ رہی، بیوی کی زبان سے شوہر محفوظ نہیں ہے، یا آپس میں گھر کے افراد جو ہے ان کی لینگویج ٹھیک نہیں ہے، یا رشتہ داروں کی آپس کے اندر لڑائی اور اس کے اوپر جو ہے وہ ہماری زبان سخت ہو جاتی ہے اور طرح طرح کے بلیم اور یہ وہ شروع کر دیتے ہیں، تو غور کیجئے کہ ان کے لیے کیا وعید ہوگی. گھروں میں لڑائیاں، میاں بیوی میں طلاقیں کیوں بڑھتی جاتی ہیں؟ اس لیے کہ زبان سخت استعمال کی جاتی ہے اور دوسرا فریق برداشت نہیں کرتا اسے. ایک نے زبان سخت استعمال کی، دوسرے نے آگے اس سے زیادہ سخت استعمال کی. ایک نے ایک الزام لگایا، دوسرے نے 2 الزام لگا دیے. ایک نے ایک بات یاد کرائی، تو نے تو پہلے بھی ایسے کیا تھا، وہ کہتے تو تو پہلے اس طرح کرتا تھا، 2 باتیں اس نے یاد کرا دی. نتیجہ یہ گھر میں لڑائی، فساد، خاندان بکھر جاتا. تو لہذا جو چھوٹے سے چھوٹا بھی عمل ہے اس کو کنسیڈر کریں، نیکی ہے تو چھوڑے نہیں اور گناہ ہے تو ارتکاب کرے نہیں. تو حضرت لقمان رضی اللہ تعالیٰ عنہ نے اپنے بیٹے کو یہی نصیحت فرمائی کہ اے بیٹا یاد رکھ کہ عمل چھوٹا سا بھی ہو اور وہ پہاڑوں کی بلندی میں کیا جائے یا آسمانوں میں یا زمین میں، خدا نے تیرے سامنے لے آنا ہے، تیرے سامنے لے آنا ہے. تو اس لیے عمل کرتے وقت سوچ لو کہ تجھے یہ کرنا ہے یا نہیں کرنا. اس کے بعد حضرت لقمان رضی اللہ تعالیٰ عنہ نے اگلی نصیحت فرمائی، یا بنی اقیم الصلاۃ وامر بالمعروف ونہ عن المنکر واصبر علی ما اصابک ان ذلک من عزم الامور. فرمایا اے میرے بیٹے نماز پڑھتے رہنا، اے میرے بیٹے نماز پڑھتے رہنا، اور نیکی کا حکم دینا اور برائی سے منع کرنا، اور کوئی مصیبت آئے تو صبر کرنا. اور ساتھ ہی فرمایا بے شک یہ کام بڑی ہمت والے ہیں، یہ کام بڑی ہمت والے ہیں. نماز پڑھنے کے لیے بھی ہمت چاہیے، بے ہمتا نماز نہیں پڑھتا. उसको नींद नहीं नमाज पढ़ने देती, उसको टीवी नमाज नहीं पढ़ने देता, उसको दोस्तों की गैदरिंग नमाज पढ़ने नहीं देती, उसकी दोस्तों के साथ गपशप उसे नमाज नहीं पढ़ने देती, उसे नौकरी नमाज नहीं पढ़ने देती, कारोबार नमाज पढ़ने नहीं देता, उसे सुस्ती नमाज पढ़ने नहीं देती, उसे उसका बिस्तर नमाज पढ़ने नहीं देता, फजर के लिए नहीं उठने देता, तो फरमाया कि बेशक है बड़ा हिम्मत वाला काम नमाज कायम रखना। दूसरी बात फरमाई कि नेकी का हुक्म देना बुराई से मना करना, कि मुआशरा तभी सुधरता है जब उसमें लोग नेकी को प्रमोट करें और बुराई से मना करें। अगर हर एक को उसके हाल पे छोड़ देना कि भाई जो मर्जी करो मुझे कोई परवाह नहीं है, तो मुआशरा तबाह हो जाता। और फरमाया मुसीबत आए तो सब्र करना। अब यहां पर जो तवज्जो के काबिल बात है वो देखें कि बाप अपने बेटे को नसीहत फरमा रहा है और उसमें नमाज का बतौर खास जिक्र कर रहा है कि नमाज पढ़नी। हमारे यहां औलाद को नमाज की तरगीब देना या नमाज के लिए जगाना या नमाज की अहमियत सिखाना बड़ा कम होता जा रहा है, इसलिए बच्चे नमाज नहीं पढ़ते, क्योंकि मां बाप खुद तो नमाज पढ़ लेते हैं लेकिन औलाद को जितनी प्यार मोहब्बत शफकत नरमी और समझाने से समझाना चाहिए उतना नहीं समझाते। जबकि नमाज के लिए ताकीद करना औलाद को घर वालों को नमाज का कहना कितना अहम है। अल्लाह ताला ने कुरान मजीद में हजरत इस्माइल अलैहि सलातो सलाम का जिक्र किया, वज़कुर फिल किताब इस्माइल, किताब में इस्माइल को याद करो, इन्नहु काना सादिकल वादी व काना रसूलन नबिया, इस्माइल वादे के बड़े पक्के थे और खुदा के रसूल थे नबी थे। आगे हजरत इस्माइल अलैहि सलाम के बारे में फरमाया, व काना यअमुरु अहलहु बिस्सलात, हजरत इस्माइल अलैहिस्सलाम अपने घर वालों को नमाज का हुक्म दिया करते थे। कुरान में बतौर खास उनका जिक्र किया कि अपने घर वालों को नमाज का हुक्म देते। और हमें कुरान मजीद में अल्लाह ताला ने फरमाया, फरमाया वअमुर अहलका बिस्सलाति वस्तबिर अलैहा, फरमाया कि ऐ बंदे अपने घर वालों को नमाज का हुक्म दो और खुद भी नमाज पे पक्के रहो। यानी खुद भी नमाज पे पक्के रहो ये बाद में है और अपने घर वालों को नमाज का हुक्म दो ये पहले लिखा हुआ है। तो हजरत लुकमान रज़ी अल्लाह ताला उन्होंने अपने बेटे को नमाज की ताकीद फरमाई। और हमें भी यही हुक्म है अपने जो है वो बीवी को बच्चों को घर के अफराद को नमाज की तलकीन करें तरगीब दें नमाज का, भले घर के अंदर उसके फजाइल बयान करें फवायद बयान करें लेकिन हो ऐसा कि मुसलमान का बच्चा बच्चा नमाजी हो, मुसलमानों का बच्चा बच्चा नमाजी हो। दावत इस्लामी का एम और मकसद ये है कि मुसलमानों का बच्चा बच्चा नमाजी हो। मुझे अपनी और सारी दुनिया के लोगों की इस्लाह की कोशिश करनी है, ठीक। और दूसरी यहां पर जो नसीहत हजरत लुकमान ने फरमाई वो क्या थी, अपने बेटे से फरमा रहे बेटा नेकी का हुक्म देना बुराई से मना कर, यानी बेटे को नमाजी भी बना रहे मुबल्लिग भी बना रहे, नमाजी भी बना रहे और मुबल्लिग भी बना रहे कि बेटा दूसरों को नेकी का हुक्म देना बुराई से मना करना। और एग्जैक्ट अल्हम्दुलिल्लाह ये दावत इस्लामी करती है, नमाजी भी बनाती है मुबल्लिग भी बनाती है। दावत इस्लामी के मदनी माहौल में जो आता जाता है क्या होता है, नमाज भी पक्की और नेकी की दावत भी पक्की। तो हजरत लुकमान रज़ी अल्लाह ताला उन्होंने अपने बेटे को नसीहत ये फरमाई, बेटा नमाज कायम रखना, नेकी का हुक्म देना, बुराई से मना करना, मुसीबत आए तो सब्र कर। उसके बाद आखिरी बात अर्ज करता हूं, आगे हजरत लुकमान ने अपने बेटे से फरमाया, वला तुसाइर खद्दक लिन्नास वला तमशि फिल अर्द मरहा, इन्नल्लाह ला युहिब्बु कुल्ल मुख्तालिन फखूर, वक्सिद फी मशीक वग़ुद मिन सौतिक इन अनकर अल अस्वात ला सौतुल हमीर। फरमाया के लोगों के सामने अपना रुखसार अपना गाल टेढ़ा मत करना, यानी मुंह टेढ़ा करके बात ना करना किसी के साथ, जैसे मुतकब्बिर आदमी करता है ना मुंह फुला के बड़ा टेढ़ा होकर बात करता, हम बोल भी देते हैं या बड़े टेढ़े मुंह बात करता, सीधे मुंह बात ही नहीं करता, लफ्ज़ भी इस्तेमाल सीधे मुंह बात ही नहीं करता। तो हजरत लुकमान ने अपने बेटे से फरमाया कि बेटा लोगों से टेढ़े मुंह बात ना करना, वला तुसाइर खद्दक लिन्नास वला तमशी फिल अर्दी मरहा, और जमीन में अकड़ के नहीं चलना, आजजी के साथ चलना, अकड़ के नहीं चलना, ना तो बंदे की गुफ्तगू से तकबर आए और ना उसकी चाल से तकबर नजर आए, ना गुफ्तगू से तकबर हो ना उसकी चाल के अंदर तकबर हो। और कैसी चाल हो, फरमाया वक्सिद फी मशयिक, दरमियानी चाल चला करो, बावकार अंदाज में, बावकार अंदाज में चला करो, वग़ुद मिन सौतिक, और अपनी आवाज को पस्त रखो, ऊंची चीख चीख के ना बोलो। अपने बेटे से फरमाया, बेटा चीख चीख के नहीं बोलो, अपनी आवाज पस्त रखो। क्यों? इन अनकरल अस्वातिल सौतुल हमीर, फरमाया बेशक सबसे नापसंदीदा आवाज गधे की आवाज है, क्योंकि गधा चीखता है। गधा वो 1 किलोमीटर पे होगा ना, यहां तक आवाज आएगी उसकी चीखने की, चिल्लाने की। तो फरमाया चीख चीख के बातें नहीं करो। ये जो चीजें बयान की हैं, ये क्या है? ये मैनर्स है कि हजरत लुकमान रजी अल्लाह ताला उन्होंने अपने बेटे को यह मैनर सिखाए। बेटा गुफ्तगू कैसे करनी है, बेटा चलना कैसे है, बेटा बात कैसे करनी है, बेटा आवाज ऊंची कितनी होनी चाहिए। तो ये मैनर सिखाए। अब इसमें हमारे लिए दर्स भी है कि चीख चीख के बोलना, ऊंची आवाज से बोलना, ये अल्लाह ताला को पसंद नहीं है। अल्लाह ताला ने उसको गधे की तरह करार दिया। अब हम अगर किसी जगह बैठे हुए, मिसाल के तौर पर हॉस्पिटल के अंदर है, ऊंची ऊंची बोले जा रहे हैं, तो आप समझते मरीज परेशान होगा। क्लिनिक के अंदर है, ऊंची ऊंची बोले मरीज परेशान होगा। या जो है वो घरों के अंदर इतनी ऊंची बोलते हैं कि पड़ोसी परेशान होते हैं। या जो है वो 2-4 मंजिला फ्लैट है, अब ऊपर जाना है तो जब सीढ़ियां चढ़ रहे हैं, स्टेयर्स पर चढ़ रहे हैं, तो मोबाइल हाथ में ऊंची ऊंची रात को 1 बजे बोलते जा रहे हैं, वो हर घर के सामने ऊंची ऊंची बोलते जाएंगे, हर घर वाला परेशान हो। तो फरमाया कि ऊंची आवाज से नहीं बोल, दरमियानी आवाज, आवाज पस्त रखो। इतनी चीखना चिल्लाना ये तो गधे का काम है, इंसान का थोड़ी काम है। ये जो हजरत लुकमान रजी अल्लाह ताला की नसीहत है, अब गौर करें, शुरू कहां से हुआ कि बेटा शिर्क नहीं करना, अकीदे से। अकीदे के बाद आया बेटा नेकी करना है और हर बुराई से बचना है। उसके बाद आया नमाज पढ़नी है, नेकी का हुक्म देना, बुराई से मना करना, सब्र करना है। उसके बाद आया कि इतरा के नहीं चलना, टेढ़े मुंह बात नहीं करनी, आवाज को पस्त रखना, म्यानी चाल चलनी। अकीदा, इबादत और अखलाकियात, अकीदा, इबादत, अखलाकियात, तीन चीजों के मजमुए का नाम दीन है। और हजरत लुकमान रजी अल्लाह ताला अन्हो ने वही तीन चीजें अपने बेटे को सिखाई। हमारे लिए इसमें दो इतबार से दर्स है। एक तो ये कि खुद हम अपनी जात के इतबार से इस पर गौर रखें, अपने अकीदे की मजबूती पे गौर रखें, अपनी इबादत पे गौर रखें और अपने अखलाकियात पे गौर रखें। ना अकीदे में खराबी आए, ना अमल में कोताही आए, और ना अखलाकियात बुरे हो, तीनों चीजें अच्छी है। नंबर एक। नंबर दो, हजरत लुकमान ने ये सारी बातें अपने बेटे से फरमाई थी, तो हम भी अपनी औलाद की तरबियत इसी अंदाज में करें। औलाद का अकीदा भी ठीक रखें, औलाद की इबादत का जौक शौक भी उनके अंदर पैदा करें, और आदाब जिंदगी भी सिखाएं। एक चीज को लेके बकिया ना छोड़े। ऐसा नहीं है कि मैनर्स हमने सिखा दिए कि जनाब चूंकि यूके में रहते हैं लिहाजा मैनर्स होने चाहिए, एटिकेट्स होने चाहिए। अरे भाई एटिकेट्स होने चाहिए, लेकिन इबादत उससे ऊपर है और अकीदा उससे ऊपर है, तो सारी चीजें होनी चाहिए। तो ये दोनों अपनी जात के एतबार से भी इस पर गौर करें, अपनी औलाद की तरबियत के एतबार से भी इस पर गौर करें। और तीसरा ये देखें कि अल्हम्दुलिल्लाह आप अगर दावत इस्लामी के मदनी माहौल को देखेंगे, या मदनी चैनल देखें, या इज्तिमा देखें, आपको ये तीनों चीजें नजर आएंगी। 12वीं शरीफ का महीना गुजरा है तो सरकार सलाम की मोहब्बत की बातें होती रही, सुबह दोपहर शाम सरकार की मोहब्बत पे बयान, सरकार की मोहब्बत और ताजीम की बातें। ये क्या था? ये अकीदा सही हो रहा था। और मदनी चैनल मुसलसल जो देखता रहता है, इज्तिमा में जो आता है पक्का नमाजी बन जाता है। इसका मतलब कि इबादत की तरकीब भी मजबूत हो जाती है, ठीक है। और दावत इस्लामी का जो मेन कंटेंट है दर्स का, वो है मैनर्स के बारे में। गीबत की तबाह कहानियां, ये जबान के मैनर्स हैं सारे। आदाब ताम, ये खाने के मैनर्स हैं। और बहुत सारी जो किताबें हैं वो मुख्तलिफ मैनर्स के एतबार से। तो अखलाकियात हैं, आदाब हैं, अकायद हैं, इबादत हैं। अल्हम्दुलिल्लाह ये सारी चीजें आपको दावत इस्लामी के मदनी माहौल में मिलती हैं। तो लिहाजा दावत इस्लामी का मदनी माहौल जो है, ये अपनी जिंदगी का एक लाजमी पार्ट बना लें, ताकि हमारा अकीदा भी ठीक रहे, हमारी इबादत भी ठीक रहे, और हम आदाब भी सीखते रहें, और एक सच्चे मुसलमान बनकर हम जिंदगी गुजारें। अल्लाह तबारक व ताला हमें अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम بہر خاک مدینہ.